क्या अहले इल्म की ये जिम्मेदारी नहीं है कि सोचने के अंदाज को पैदा किया जाए, जिसे सेंसिबिलिटी कहते हैं, कि सेंसिबिलिटी को फ़रोग देने की कोशिश की जाए कि लोग जिस तरह अपने ज़ाती मामलात में सेंसिबिलिटी इस्तेमाल करते हैं, मजहबी मामलात में भी सेंसिबिलिटी इस्तेमाल करें? क्या
एक अच्छे आलिम को यही करना चाहिए? यानी अगर वो एक हकीकी आलिम है तो उसका असली कमाल ये है कि वो आपकी सतह पर बात को ले आए
जी।
यानी अगर उसने चंद इल्मी इस्तलाहात बोल देनी है तो ये कोई इल्म नहीं है,
या आपकी सतह ऊपर, फिक्र की सतह ऊपर
खुद बहुत आती है। जब एक साहिब इल्म आपकी सतह पर आता है तो असल में वो आपको उठा लेता है और उठाकर उस मसले तक आपको पहुंचा देता है। और अहले इल्म का काम क्या है? उनका काम ये नहीं है कि आपने एक बात पूछी, मिसाल के दरबार में पूछे 3 तलाक हो जाती हैं, उनका हो जाती हैं
जी,
ये तो कुछ भी ना हुआ, ये तो असल में आप किसी जगह से जाके किसी किताब में पढ़ लीजिए। एक आलिम का काम यह है कि वो आपको ये बताए ये मसला है क्या, पैदा कैसे हुआ है, इसके होने ना होने की क्या मानी है, इसमें मुख्तलिफ अहले इल्म किस तरह से सोचते हैं। जब वो ये कर रहा होता है तो आपको एजुकेट कर रहा है,
एजुकेट कर रहा है,
और उसके नतीजे में आपके इल्म में इजाफा होना शुरू हो जाता है, आपके अंदर खुद सोचने की तरबियत होना शुरू हो जाती है। ये काम अहले इल्म करते हैं। जब मैंने इनकी खिदमत में अर्ज़ किया है कि अहले इल्म की रहनुमाई, तो उसका मतलब ये नहीं है कि आपने जाके फतवा पूछ लिया, ये रहनुमाई नहीं है। वर्डिक्ट ले लेने को रहनुमाई नहीं कहते। ये बात कहाँ से पैदा हुई है, कहाँ तक चली है, पस मंजर इसका क्या है, अब कहाँ तक पहुँची है, आपको इसके मामले में एजुकेट कर देना, ये है एक सच्चे साहिब इल्म का काम।
ये आपने जो एजुकेट की एग्जांपल दी ना जावेद साहब, ऐसा एक वाकया मेरे साथ जाती तौर पर हुआ है। आपने जैसे फरमाया कि अहले इल्म के पास आप जाएंगे तो वो ये नहीं कहेगा कि 3 तलाक हो गई, वो बताएगा कि इसके पस मंजर क्या, ये सारी चीज़ें बताएगा। मैं किसी मसले के लिए एक आलिम साहब से मैंने पूछा तो उन्होंने मुझे इसी तरह एक जवाब दे दिया कि हाँ हो गया या नहीं हुआ, ऐसा कोई जवाब दिया किसी खास मसले पे। मैंने जब उनसे तफसील तलब की कि जी इसका ज़रा मुझे पस मंज़र बताएं, इसके क्या दलाइल हैं, तो उन्होंने कहा कि जब आप डॉक्टर के पास जाते हैं, डॉक्टर आपको बीमारी के बाद मेडिसिन लिख के देता है, तो आप डॉक्टर से पूछते हैं कि ये मेडिसिन क्या करेगी, किडनी के अंदर क्या करेगी, इसका ज़रा मुझे पस मंज़र बताएं, डॉक्टर आपको बाहर निकाल देगा क्लिनिक से। तो आपका वो फन नहीं है, आपका वो शोभा नहीं है, आपको मैंने जो जवाब दिया है बस वो शाफी और काफ़ी है जवाब, आप सिर्फ इसी पर इक्तफा करें, पस मंजर में जाने की ज़रूरत नहीं है। तो ये रवैया है ना हमारे अहले इल्म का।
उन्हें सोहबत नहीं होगी अजमना एक करीमा है किसी डॉक्टर से, हम तो डॉक्टर के साथ बहस करते हैं भाई
जी बिल्कुल,
अब हमें बहुत सी मालूम होती हैं। यानी एक अच्छा डॉक्टर आपको बताता है कि वो क्या करने जा रहा है। अभी मुझे छोटे छोटे बाद ऑपरेशन से गुजरना पड़ा तो डॉक्टर ने पूरी तफसील से मुझे बताया मामले की नौयत क्या है, आपको किस सूरत हाल से दो चार होना होगा, इसमें ऑप्शंस क्या हैं।
सर अभी अपने लफ्ज अच्छा डॉक्टर इस्तेमाल किया सर, अब डॉक्टर से पूछें तो वो वाकई ये वाला तर्ज नहीं रखते, वो बस जल्दी से प्रिस्क्रिप्शन लिखते हैं। और आपने सही फरमाया कि अच्छा डॉक्टर वो है जो बताएगा क्यों बीमारी की वजह क्या है, परहेज क्यों करना जरूरी है, और
यहाँ तक वो बताता है आपको, देखिए इसमें ये इलाज की सूरतें हो सकती हैं, इसमें ये मसाइल पैदा होंगे, इसमें ये मसाइल पैदा होंगे। अच्छा फर्ज कर लीजिए कि उसको जो कुछ आपने सुना उससे आपको इत्मीनान नहीं हुआ, तो आप क्या करेंगे, आप इस दूसरे डॉक्टर के पास चले जाएंगे।
सही
सर, दूसरे की बात से इत्मीनान नहीं हुआ, तीसरे के पास चले जाएंगे।
ठीक,
आप इसमें यही करते हैं तो ये कोई अजमन कदीमा की सोहबत रही होगी किसी साहब से कि जो बाहर निकाल देते
हैं जी,
आप तो डॉक्टर ऐसे नहीं करते।
आपका कोई क्वेश्चन?
सर एक बात पूछना चाह रहा था कि जिस तरह से साइंस में होता है कि जब एक नई थ्योरी आती है तो उससे जो पिछली थ्योरी होती है उसको मतरूक समझ लिया जाता है कि ये अब प्रिवेल नहीं करेगी, लेकिन इस्लाम के अंदर है कि दोनों कंसेप्ट तलाक के हवाले से कि एक वक्त में 3 तलाक हो जाती हैं नहीं होती पैरेलल का प्रिवेल कर रही हैं, तो इस सूरत में एक आम बंदा जितना सोचेगा जितना डीपली जितना मुख्तलिफ लोगों से मिलेगा वो उतना कंफ्यूज होता जाएगा, तो उस सूरत में एक आम आदमी को क्या करना चाहिए, किस तरह से लेकर चलना चाहिए?
आम आदमी को भी एजुकेट होने के लिए तैयार होना चाहिए। देखिए तमाम मामला तजुर्बाती और मुशाहदाती नहीं होते, तजुर्बे और मुशाहदे की बात तो यह है कि अगर ये मेरे पास एक कप पड़ा हुआ है और लोग बीना है तो जब मैं ये कहूँगा कि ये एक कप है जिसमें चाय है तो हर आदमी मुतमिन हो जाएगा, लेकिन अगर मुझे वास्ता किसी ऐसे आदमी से पड़ जाए जो अंधा हो तो फिर अकली इस्तदलाल करना पड़ेगा, और अकली इस्तदलाल में इख्तलाफ़ की गुंजाइश बाकी रहती है। तो मज़बियात में फ़लसफ़े में तारीख में आप तजुर्बाती इस्तदलाल नहीं कर रहे होते, यानी ये ऐसा नहीं है कि मैं किसी मामल या लेबॉरटरी में आपको तजुर्बा करके दिखा दूँगा, या मैं आपका हाथ पकड़ूँगा और ले जाकर आपको बाहर खड़ा कर दूँगा और कहूँगा ये देखिए आसमान पर आफ्ताब चमक रहा है। यहाँ अकली इस्तदलाल करना, इसमें इख्तलाफ की गुंजाइश होती है, तो चीज़ें बाज़ वक़्त पैरेलल चलती रहती हैं। अच्छा मैं आपसे अर्ज़ करूँ कि साइंस में भी ये नहीं होता, यानी उसका भी एक हिस्सा है जिसमें आप इसमें कामयाब हो जाते हैं। आज अगर आप आम लोगों से जाकर पूछें क्या वाकईतन ज़मीन सूरज के गिर्द घूमती है, ज़रा सर्वे करके देख लीजिए, सब ने इत्तेफाक कर लिया। मैं पंजाब के देहात में आपको ले जाता हूँ और वहाँ ज़रा लोगों में बावर करके दिखाइए कि इंसान चाँद पर पहुँच गया, आपको ऐसी ऐसी विजडम मिलेगी इसके खिलाफ कि आप हैरान रह जाएंगे। اس لیے انسان اختلافات
ڈارون کی تھیوری پہ بہت سارے آرام
ہم کو اختلافات کے اندر جینا سیکھنا چاہیے.
لیکن سر وہ دیہات علمی دنیا تو نہیں ہے, سائنس کی علمی دنیا میں چیزیں نکھر کے سامنے آ رہی ہوتی ہیں, لیکن ہماری روایات سے 1400 سال سے ہم چمٹے ہوئے ہیں اور کچھ بھی ہمارے سامنے واضح ہو کے نہیں.
آپ نے بہت اچھی بات کی, دیکھیے ہماری علمی دنیا بھی اتنی بانجھ نہیں ہے. ہماری علمی دنیا میں بھی ابھی میں نے آپ کو بتایا کہ بے شمار معاملات ہیں جن کے اندر اہل علم شروع سے اختلاف کرتے چلے آ رہے ہیں, بتاتے رہتے ہیں. آپ بڑے بڑے مسائل چند میرے سامنے رکھیے, میں آپ کو بتاؤں گا اس میں صحابہ کرام میں کیا اختلافات تھے, میں آپ کو بتاؤں گا اس میں تابعین میں کیا اختلافات تھے, میں آپ کو بتاؤں گا اس میں ائمہ کی کیا آ رہا ہے, میں آپ کو بتاؤں گا بعد کے اعتبار میں کیا ہوا ہے. علم ایک زندہ حکایت اور روایت کے طور پر چلتا ہے.
وہاں پہ اختلاف اتنا واضح ہے کہ معاملہ سمجھنا مشکل ہو رہا ہے. احادیث کے معاملے میں اگر آپ لے لیں تو متفق علیہ جو ضعیف احادیث ہے وہ ویسے ہی موجود ہے ہمارے ہاں, ترک نہیں ہو رہی, ان پہ بحث جاری ہے اور 1400 سال سے یہ چل رہا ہے اور امت کنفیوز بیٹھی ہوئی ہے اس میں.
آپ نے ایک علم کی مثال دی, آپ اسی کو دیکھ لیجیے. اس میں اتنے غیر معمولی لوگ ہمارے یہاں پیدا ہوئے ہیں کہ میں ہمیشہ یہ کہتا ہوں کہ مسلمان اپنے جس علم کو پوری دنیا کے سامنے افتخار سے پیش کر سکتے ہیں وہ علم حدیث. ایسے غیر معمولی لوگ ہیں جن کو آپ محدثین کہتے ہیں کہ یہ واقعہ کہ حیرت ہو جاتی ہے. یعنی دیکھیے آپ ان کو کتنی مشکل صورتحال سے صاحب کا پیش آیا. رسالت میں آپ صلی اللہ علیہ وسلم دنیا سے رخصت ہو گئے, آپ نے قرآن دیا, آپ نے سنت دی, وہ جاری ہو گئے, مسلمانوں کے ہاتھوں میں چلے گئے, ان کے عمل میں شامل ہو گئے. لیکن لوگوں نے, یعنی منفرد لوگوں نے, 1, 2, 3, 4, انہوں نے آ کے بیان کرنا شروع کر دیا کہ میں رسالت میں آپ صلی اللہ علیہ وسلم کے پاس گیا تھا, یا میں ایک ایسے آدمی سے ملا ہوں جو آپ کے پاس تھا اور اس نے آپ کو یہ کہتے سنا تھا. تو اس طریقے سے رسول اللہ صلی اللہ علیہ وسلم کا تاریخی ریکارڈ لوگوں نے منتقل کرنا شروع کر دیا. اب اس تاریخی ریکارڈ کی صورتحال یہ ہے کہ اس وقت میں چونکہ اپنی زندگی کا آخری پروجیکٹ یہی کر رہا ہوں, اس وقت تک جو ہمیں دستیاب ہو سکی ہیں روایات وہ 70,000 کے قریب.
70,000
کے قریب. پہلے سب سے بڑا ذخیرہ مسند احمد بن حنبل کو سمجھا جاتا تھا, اب بہت سے مخطوطات بھی سامنے آ گئے ہیں اور جدید ذرائع نے ان کو پہنچا دیا ہے لوگوں تک. اتنے بڑے پیمانے پر انہوں نے ایک ایک شخص کی تحقیق کی, اس اپنی تحقیق کے دلائل دیے, ان کے مابین اتنے اعلیٰ درجے پر اختلاف کی روایت قائم ہے کہ آپ حیران رہ جاتے ہیں. وہ جب آپ علل کی کتابیں دیکھیں کبھی, یعنی جس میں وہ یہ بیان کرتے ہیں کہ بظاہر تو آپ کو آدمی بھی ٹھیک نظر آ رہے ہیں, بات بھی ٹھیک نظر آ رہی ہے, لیکن دیکھیے خرابی کہاں پیدا ہوئی ہے, تو اس خرابی کی نشاندہی کرتے ہیں اور اس میں ایک آدمی اتفاق کرتا ہے, ایک اختلاف کرتا ہے. آپ ان کے اصولوں کے بارے میں بھی ان کی بحثیں پڑھیے, نہایت نفیس بحثیں انہوں نے کی ہیں. تو میرے نزدیک یہ بھی علم کی ایک ٹریڈیشن ہے اور انہوں نے یہ کوشش کی کہ اس معاملے میں مختلف نقطۂ نظر موجود رہیں, لوگ ان سے استفادہ کریں. آپ یہ دیکھیں کہ جن روایات پہ تنقید کر کے انہوں نے یہ بتا دیا, ثابت کر دیا کہ یہ بالکل گھڑی ہوئی,
صحیح صحیح, اچھا,
ان کو بھی کہیں دریا میں جا کے نہیں پھینک دیا, ان کے مجموعے مرتب کر دیے تاکہ جو رائے ہم نے قائم کی ہے قیامت تک لوگ اس کو پرکھ سکیں, اور یہ بتا دیا کہ ہم نے یہ رائے کس بنیاد پر قائم کی ہے. آج آپ اس دور میں اس پوزیشن میں ہیں, آپ اندازہ کریں کہ ان کے ہاں نہ چھاپا خانہ تھا, نہ یہ انٹرنیٹ تھا, نہ یہ ذرائع تھے, کوئی چیز بھی نہیں تھی. یعنی وہ تو یا شاگردوں کو پڑھا سکتے تھے یا کوئی چیز لکھ کے اس کے قلمی نسخے تیار کر سکتے تھے. اس سب کچھ کے باوجود وہ اتنا مواد ہمارے لیے جمع کر کے چھوڑ گئے ہیں کہ ہم آج اس پوزیشن میں ہیں کہ کسی چیز کے اندر اتریں تو اس کی حقیقت تک پہنچ جائیں. میں روز اس تجربے سے گزرتا ہوں.